وأوحينا إلى موسى وأخيه أن تبوأ لقومكما بمصر بيوتا واجعلوا بيوتكم قبلة وأقيموا الصلاة وبشر المؤمنين. اور ہم نے موسیٰ علیہ السلام اور اس کے بھائی کو اشارہ کیا, واوحینا ہم نے اشارہ کیا, ہم نے وحی کی موسیٰ علیہ السلام اور ان کے بھائی کو. بھائی کون تھے؟ حضرت ہارون علیہ السلام. تو وحی کر کے پیغام کیا دیا کہ ان تبوا لقومکما, کہ تم دونوں مہیا کرو لقومکما اپنی قوم کے لیے, کما بھی تم دونوں کے لیے ہے, کہ تم دونوں اپنی قوم کے لیے ٹھکانہ بناؤ یا مہیا کرو. بمصر بیوتن, مصر میں چند گھر, بمصر مصر جو ہے مصر میں, بیوتن کچھ گھر. واجعلوا اور بنا لو بیوتکم اپنے گھروں کو, قبلتن قبلہ اور اپنے گھروں کو قبلہ ٹھہرا لو. واقیموا الصلاہ اور نماز قائم کرو. وبشر المؤمنین اور اہل ایمان کو بشارت دے دو. تو اب یہاں پر مفسرین کی رائے کے مطابق کہ اللہ رب العزت نے موسیٰ علیہ السلام اور ان کے بھائی کو یہ اشارہ کیا کہ غالباً مصر میں جب حکومت نے تشدد کیا اور بنی اسرائیل پر ظلم و ستم کیا اور ایمان جو ہے وہ ان کے لیے ایمان کے مطابق عمل کرنا مشکل ہو رہا تھا, تو کہتے ہیں کہ غالباً ایک وجہ حکومت کا ظلم ہے اور دوسری وجہ بنی اسرائیل کا ایمان کی کمزوری, ضعف ایمان. تو اس وجہ سے اللہ تعالی نے ان کو حکم دیا, اور حکم کیا تھا کہ تم مصر میں چند گھروں کو اپنی قوم کے لیے مہیا کرو کہ وہ ان گھروں کو اپنا مرکز بنائیں, قبلہ بنائیں اور نماز قائم کریں. تو گویا کہ ظلم و تشدد اور ضعف ایمان کی وجہ سے بنی اسرائیل کے لوگ جو تھے ان کے اندر نماز با جماعت جو تھی وہ اس کا نظام ختم ہو چکا تھا, نماز با جماعت کا نظام کمزور ہو چکا تھا. اور آپ کو پتہ ہے کہ مسجدیں اور نماز با جماعت کا جو نظام ہے یا عبادات کا جو نظام ہے یہ امت مسلمہ کو اکٹھا کرتا ہے, ایک اجتماعیت اور آپس میں دکھ سکھ میں شریک ہونا اور ایک اجتماعیت کی روح پیدا کرنا, تو اس سے جو ہے وہ لوگ اکٹھے ہوتے ہیں. تو اب جب یہ ہے کہ نماز با جماعت ہی نہیں ہے اور ویسے بھی ظلم و ستم ہو رہا ہے, تو جب بھی ظلم و ستم ہو, خوف ہو حکومت کا, تو آپ دیکھیں گے اچھے بھلے جو لوگ ہوتے ہیں نا وہ بھی ڈر سے کہتے ہیں کہ نہیں مسجد میں نہیں جائیں گے, سینٹر میں نہیں جائیں گے, پتہ نہیں کیا ہوگا, حجاب نہیں پہنیں گے, داڑھی نہیں رکھیں گے, اس سے تو ہمیں جو ہے وہ دنیا میں زندگی گزارنا ہمارے لیے جو ہے وہ مشکل ہو جائے گا. تو کہتے ہیں کہ یہ ایک بڑا سبب تھا کہ جس کی وجہ سے بنی اسرائیل کے اندر جو ہے وہ نماز با جماعت ختم تھی, ایمان کمزور تھا اور دوسرا حکومت کا ظلم و ستم. تو ایسے حالات میں اللہ تعالیٰ نے ان کو کیا حکم دیا کہ چند گھر اپنی قوم کے لیے جو ہے ان کو ٹھکانہ بناؤ, اور وہ جو گھر ہیں کیا کرنا, وَاجْعَلُوا بُيُوتَكُمْ قِبْلَةً, اور وہ چند گھروں کو قبلہ ٹھہرا لینا. مفسرین یہ کہتے ہیں کہ اس سے مراد یہ ہے کہ ان گھروں کو اپنا جو ہے وہ مرکز بنا لینا, سینٹر بنا لینا, کیونکہ آپ کو پتہ ہی ہے کہ جب کوئی سینٹر ہوتا ہے, کوئی مرکز ہوتا ہے تو اس سے اس میں لوگ جمع ہوتے ہیں, ایک جو ہے وہ روح پھونکی جاتی ہے انسان کے اندر, جو ہے وہ اجتماعیت کی ایک قوت پیدا ہوتی ہے, دینی روح بیدار ضمیر کرنا, اور جو بجھے ہوئے دل ہیں, جو مزمل ارادے ہیں ان کو جو ہے وہ کھڑا کیا جاتا ہے. تو اب جو ہے کہنے کا مقصد کیا تھا کہ بگڑی ہوئی اور بکھری ہوئی قوم جو ہے اس کو اثر نو جو ہے وہ اکٹھا کیا جائے, ان کو ان کے اندر جو ہے وہ ایک اتحاد جو ہے وہ پیدا کیا جائے, تو سینٹر بنانا یعنی قبلہ بنانا. تو اور دوسری بات, آپ کو یہ بات پتہ ہی ہے کہ نماز کے لیے قبلے کا رخ جو ہے یہ ہمارے ہاں بھی لازم ہے اور ان کے ہاں بھی لازم تھا, پچھلی قوموں میں بھی طہارت اور اپنے شطر کا خیال رکھنا, اور اسی طرح سے کیا تھا کہ وہ قبلے کی طرف رخ کریں, ہے نا. تو یہ ان کو جو ہے وہ کہا گیا, کیونکہ हो सकता है जैसे मुफस्सरीन की राय है कि बाहर जाकर किसी ऐसी जगह पर उनके लिए नमाज पढ़ना मुश्किल था, तो घरों के अंदर ही चंद घर जो हैं वो करर हो जाएं, तो वहां पे जो है वो नमाज कायम करें। तो आप देखिए कि यहाँ पर जो हुक्म दिया गया वो क्या है कि जब घरों को किबला बनाया जाए तो इनमें नमाजें अदा की जाए, अकीमुस्सलाह। और फिरौन अगर इबादत गाहों में नमाज अदा करने से रोकता है तो इसका ये नहीं मतलब कि अब नमाज अदा नहीं करनी, यानी किसी वजह से कोई खौफ है, कोई डर है, या हालात इतने संगीन हैं कि आप मस्जिद में जाकर नमाज नहीं पढ़ सकते, तो इसका ये नहीं मतलब कि आप नमाज पढ़ेंगे नहीं, बल्कि क्या है कि आपको नमाज को कायम करनी ही है, वकीमुस्सलाह, और नमाज जो है वो कायम करो। तो क्या है कि लोग जो है वो मिलकर जो है वो नमाज कायम करें। नमाज के कायम करने से मुराद क्या है, नमाज बा जमात अदा करना, जिसमें नमाज की शराइत, उसके अरकान, उसके वाजिबात और जो भी जरूरी है नमाज में अहकामात, उसको जो है वो सामने रखते हुए जो है उसको अदा किया जाए, यानी इंसादी तौर पर भी और इज्तमाही तौर पर भी। बशीरिल मोमिनीन, और अहले ईमान को बिशारत दे दीजिए। अब देखिए कि जब हालात सख्त होते हैं ना मुसलमानों पर भी, आज के दौर में भी आप गौर करें तो हर तरफ मायूसी, मरूब हो जाना, इसके अलावा जो है वो लोग बहुत ही परेशान से हो जाते हैं मामूली मामूली बातों पर। तो अब यहाँ पे कहा जा रहा है कि अहले ईमान को खुशखबरी दे देना, मुराद खुशखबरी से मुराद क्या है कि उनकी मायूसी को दूर करें, उन्हें पुर उम्मीद बनाएं, उन्हें हौसला दें, उन्हें ईमान की कुव्वत अता करें। तो वबशिरिल मोमिनीन जो है इससे मुराद ये है कि मोमिनों को ये खुशखबरी दे दो कि जो अहले ईमान होते हैं ना वही गालिब आते हैं, दुनिया भी उनके लिए है और आखिरत में जन्नत उनका जो है वो इंतजार कर रही है। तो ये है मतलब कि उनको खुशखबरी दे दो। तो फिर आप देखिए वकाल मूसा, और मूसा अलैहिस्सलाम ने कहा रब्बना, ए हमारे रब, इन्नका आतैता फिरऔन व मलअहु ज़ीनतन व अमवालन फिल हयातिद दुनिया। क्या कहा मूसा अलैहिस्सलाम ने, मूसा अलैहिस्सलाम ने दुआ की, ए हमारे रब, इन्नका आतैता, बेशक तूने अता किया, बेशक तूने नवाज रखा है फिरौन को और उसके सरदारों को, तूने फिरौन और उसके सरदारों को नवाज रखा है किससे, जीनतं व अम्वालन, जीनत से और माल से, फिर हयात दुनिया, दुनिया की जिंदगी में। अब आप देखिए कि यहां ये जो आयात हैं इससे क्या बात पता चलती है कि मूसा अलैहिस्सलाम जो हैं वो अल्लाह रब्बुल इज्जत से दुआ कर रहे हैं। क्यों दुआ कर रहे हैं कि फिरौन और उसके साथी जो थे वो काफिर भी थे, ईमान लाने वालों को तंग भी करते थे, और उस जमाने में आप देखें कि दावत का देना और बनी इसराइल का कमजोर होना, गुलाम होना, और दूसरी तरफ ईमान लाने वाले जो हैं वो कमजोर भी हैं और गरीब भी हैं, उनकी माशी अबतरी भी है, उनकी सियासी अबतरी भी है, उनकी जो है वो माशरती अबतरी भी है, हर तरह से कमजोर। और दूसरी तरफ वो जो काफिर, जो अल्लाह के नाफरमान, अल्लाह का इनकार करने वाले, और दुनिया के लिहाज से इतनी तरक्की पर, इतने उरूज पर, मूसा अलैहिस्सलाम जो हैं वो दुआ करते हैं कि ये जो ठाट और शान और शौकत हैं, ये जो तमद्दुन है और ये जो तहजीब है, और ये इन लोगों को देखें, फिरौन को और इसके साथियों को, तो उस वक्त क्या महसूस होता है कि दुनिया का साजो सामान है इनके पास, मालो दौलत इतनी अता कर रखी है। कहते हैं कि मिस्र से लेकर हबशा की जमीन तक सोने चांदी और जबरजद, जमुर्द, याकूत, जो हीरे जोहरात होते हैं ना उनकी काने थी, पहाड़ों के अंदर काने निकलती है ना, तो कानों की काने थी। और इसका असर क्या था कि वो लोगों को अल्लाह के रास्ते से गुमराह करते थे कि बताओ तुम ठीक रास्ते पे हो कि हम ठीक रास्ते पर हैं, हम ठीक रास्ते पर है ना, देखें कि हमारे पास दुनिया भी हमारे पास है। तो अगर जो है हम अल्लाह के नाफरमान होते तो अल्लाह हमें ये नेमतें क्यों अता करता। जो आम लोग होते हैं ना वो, उनकी निगाहें इस हकीकत तक नहीं पहुंचती, और फिर क्या होता है कि इंसान जो है वो सोचने लगता है कि क्या वजह है कि जो है वो, अगर हम मुसलमान भी हैं, हम अल्लाह को मानते हैं, हम नमाजें पढ़ते हैं, और इसके बावजूद जो है नतीजा क्या है कि लोगों तक जो, यानी लोग, आम दुनिया और काफिर तो तरक्की कर रहे हैं और हम कमजोर हैं। तो ये क्या कितनी बड़ी आजमाइश है ना। और बाज लोग ये समझते, कहते हैं ये वाले, ये इस बात को भी फितना बनाते हैं कि नेक अमल के बगैर जो है ना इंसान को दुनिया नहीं मिलती। दुनिया इसलिए मिल रही है कि हम बहुत नेकी पर हैं। तो उन्होंने क्या दुआ की कि हमारे रब, ये अजीब बात है कि तूने फिरौन और इसके सरदारों को जीनत, जीनत के अंदर हर तरह का मालो दौलत, हुसन, ब्यूटी, जाहरी चमक दमक, शानो शौकत सब आ जाती है। वो अमवालन और माल के अंदर हर तरह का माल आ जाता है, जिसमें हीरे जवाहरात भी हैं, घर भी हैं और औलाद भी है, माल भी है, सारी चीजें। और दुनिया की जिंदगी में फिर दूसरी उन्होंने दुआ, यानी पहले तो ये अल्लाह ताला से जैसे एक तरह का गिला है, शिकवा है कि ये अजीब बात है कि इनको तूने इतना नवाज रखा है, ये एक सवाल है, एक दरखास्त है। फिर दूसरी बात कही, रब्बाना ले यू दिल्लू अन सबीलिक, ये तूने इनको इसलिए अता किया कि वो लोगों को तेरी राह से भटकाएं। आपको ये बात भी पता होगी कि जब लोगों के पास खूब मालो दौलत होता है तो वो उसको हर तरह के हथकंडे में इस्तेमाल करते हैं, बुराई को फैलाने के लिए, कुफर को उरूज देने के लिए, शर को फरोग देने के लिए, है ना। तो मतलब क्या है कि ये जराए और वसाइल की जो फरावानी आपने फिरौन और इसके सरदारों को अता की है, और अब इन आसानियों की वजह से ये क्या करते हैं, अहले हक को अपनी तदबीरों से रोकते हैं कि लोग हक को छोड़ दें, दीने इस्लाम से मुनकर हो जाए। आप देखें कि आजकल भी, आज के दौर में भी मिशनरी हैं जो कि ईसाई मिशनरी इदारे हैं, या फिर कादियानी हैं, या और बहुत से गैर मुस्लिम हैं जो गरीब इलाके हैं ना मुसलमानों के, इंडिया में, पाकिस्तान में और कहीं भी जहां गुर्बत है, वहां उन लोगों को कहते हैं कि अगर आप अपने दीन को छोड़कर हमारे दीन को कबूल कर लेते हैं तो हम आपको इतनी मंथली देंगे, इतने पैसे देंगे, फलां जगह आपको ले जाएंगे। तो लोग जो है वो दीन को जो है वो तब्दील करते चले जाते हैं। तो क्या है कि रब्बाना ला युदिल्लू अन सबीलिक, कि ताकि तेरे रास्ते से उनको हटा देंगे। या फिर आप देखें कि आज भी दीन इस्लाम की वजह से लोग जॉब से ले ऑफ होते हैं, जॉब नहीं मिलती, रिश्ते नहीं मिलते, मसाइल होते हैं, तो लोग कहते हैं कि क्यों ना हम ऐसे ही कर लेना। फिर तीसरी उन्होंने ये दुआ की कि रब्बा नतमिस अला अम्वालिहिम, कि ए हमारे रब इनके माल गारित कर दे। ये इतमिस जो है, आप सोचिए कि ये बददुआ है, इनके मालों की सूरत बदल कर मस्ख कर दे, बेकार कर दे। अब आप देखिए, कहते हैं कि हजरत कतादा रहमतुल्लाह अलैह का बयान है कि इस दुआ का ये असर हुआ कि कौमे फिरौन के तमाम हीरे जोहरात, उनके सिक्के और उनके बाग और खेत, उनकी पैदावार जो थी ना, वो पत्थरों की शक्ल में तब्दील हो गई। जब मूसा अलैह सलाम ने ये दुआ की ना, तो कहते हैं कि हजरत उमर बिन अब्दुल अजीज रहमतुल्लाह अलैह के जमाने में एक थैला पाया गया जिसमें फिरौन के जमाने की चीजें थी, इनमें अंडे और बादाम भी देखे गए जो बिल्कुल पत्थर थे। बनू मैया का दौर है ना, हजरत उमर बिन अब्दुल अजीज रहमतुल्लाह अलैह का। तो अब ये दुआ जो उन्होंने की है, तो मुफस्सरीन का ये ख्याल है कि मूसा अलैह सलाम ने मिस्र में कयाम के बिल्कुल आखिरी जमाने में की है, जब पे दर पे मोजात दिखाए अपने कौम को, बनी इसराइल को और फिरौन को, उसके साथियों को, और मोजात एक के बाद दूसरा मोजा उन्होंने देखा, और इनकार और हठधर्मियों की बढ़ती चली गई। तो दीन की हुज्जत को तमाम करने के लिए जब सारी कोशिशें वो कर चुके, तो ये वो मौका है कि पैगंबर अब बद्दुआ करता है। और ठीक ठीक ये वही बद्दुआ है जो कि कुफर पर इसरार करने वालों के लिए खुद अल्लाह ताला का फैसला भी है। कि अल्लाह ताला का क्या फैसला है कि अब ये लोग जो है फिर इनको ईमान की तौफीक ही ना बख्शी जाए, कि अगर नबी का इनकार कर रहे हैं, अल्लाह के भेजे हुए मौजों का इनकार कर रहे हैं, तो फिर नतीजा क्या है कि अल्लाह रब्बुल इज्जत जो है वो ऐसे फैसले करता है कि वो लोग जो है वो बिल्कुल ही जो है वो ना तरक्की करें, उनको खत्म कर दिया जाए। और आप देखें कि रब्बा नतमिस, एक तो ये भी है ना, चेहरे बिगाड़ दिए जाए, आप पीछे पड़ चुकी हैं कि चेहरे पे गाड़ दिए गए, बिल्कुल सपाट थे, जैसे पीछे से चेहरा सपाट होता है ना, या बंदर की शक्ल कर दी गई। और आप देखें कि इसी तरह हमें हजरत नूह अलैहिस्सलाम ने जब 950 साल तबलीग की और उनकी कौम जो थी वो ईमान ना लाई, तो उस वक्त जो है उन्होंने दुआ की, रब्बिला तज़र अलल अर्दी मिनल काफिरीन दियारा, कि हमारे रब जमीन पर एक काफिर को भी बसा न रहने दे। सूरत नूह आयत नंबर 26। तो अब देखिए, जैसे नूह अलैहिस्सलाम ने दुआ की, इसी तरह मूसा अलैहिस्सलाम ने जो है ये दुआ की कि ए हमारे रब, इनका मालो दौलत, इनकी जमीन की पैदावार, इनके फल, गल्ला, तरकारियां, सारा कुछ जो है ना इनको खत्म कर दे, इनको इनको बिल्कुल मिटा दे, उनकी शक्लें बदल दे, उनको गारत कर दे, तबाह कर दे। और आप देख लीजिए कि कुरान में 9 मौजों का जिक्र है, सबसे ज्यादा मौजे इस कौम को अता किए गए और इसके बाद भी ये लोग ईमान इन्होंने ला कर ही ना दिया। दूसरी उनकी बद्दुआ क्या थी, वश्दुद अला कुलूबिहिम फला युमिनु हत्ता यरबुल अज़ाब अल अलीम, और इनके जो दिल हैं उनको क्या कर, उनको मजबूत कर दे। यहाँ पे शिद्दत है ना, तो दरअसल यहाँ पर ये मोहर लगाने के मानी में है, इनको बांध दे, इन पर मोहर कर दे। क्यों मोहर कर दे, कि ये ईमान न लाए जब तक ये दर्दनाक अजाब ना देख लें। तो आप देख लीजिए गोया के यहाँ पर जो है ना उश्दुद वश्दुद, दिलों को ऐसा सख्त कर दे कि इनमें ईमान और किसी खैर की सलाहियत ही ना रहे, ताकि वो अजाब अलीम आने से पहले ईमान न ला सके। हत्ता यरबुल अजाब अलीम, जब तक अजाब अलीम ना देखें। और आपको ये पता है ना कि अजाब देखने के बाद जब अल्लाह का अजाब आ जाए तब तो ईमान फायदा ही नहीं देता है ना। तो ये जो है उन्होंने जो है वो बद्दुआ की है। तो अब आप ये बात बड़ी अजीब महसूस होती है कि पैगंबर जो कि खैर की दावत देने वाले, लोगों को ईमान और अमले सवाले की तरफ बुलाने वाले, तो उनका काम तो तदबीरें करना होता है कि लोग ईमान ले आए, तो आखिर मूसा अलैहिस्सलाम ने बद्दुआ की तो क्यों की है ना। तो असल बात क्या है कि जैसे नूह अलैहिस्सलाम, आप सोचें 50 कम 1000 साल बुलाते रहे और लोग ईमान ना लाए, इसी तरह मूसा अलैहिस्सलाम का ये बद्दुआ करना, तो बहुत अरसा जो है वो दावा करने के बाद, ऐन उस वक्त जबकि अल्लाह का भी फैसला था कि अब ये लोग ईमान नहीं लाएंगे, तो उन्होंने जो है वो बद्दुआ जो है वो की है ताकि लोग अपने अमाल की सजा चखें। क्योंकि होता क्या है कि लोग जब अजाब को आते हुए देखते हैं ना, तो क्या करते हैं कि फिर उस वक्त ईमान लाना चाहते हैं। तो इन्होंने जो है वो ये कहा कि हत्ता यरबुल अजाब अल अलीम, जब तक के दर्दनाक अजाब ना देख लें। और हमें जो है बुखारी की ये हदीस भी मिलती है कि रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिस वक्त फिरौन गर्क होने लगा, तो डूबने लगा, तो ईमान का इजहार करने लगा, तो क्या फरमाया रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कि जिब्राइल अलैहिस्सलाम ने रसूलल्लाह को बताया कि जब वो गर्क होते वक्त ईमान का इजहार कर रहा था तो मैं समंदर से कीचड़ लेकर इसके मुंह में डाल रहा था ताकि वो ला इलाहा इल्लल्लाह न कह सके। मुझे अंदेशा था कि इस कलमे की वजह से अल्लाह ताला कहीं उसे मुस्तके रहमत का मुस्तहिक करार ना दे दे। और ये हदीस जो है ये मुस्नद अहमद और तिर्मिजी की जो है वो रवायत है, तो बुखारी की नहीं बल्कि मुस्नद अहमद और तिर्मिजी की रवायत है। तो आप देख लीजिए कि यहाँ भी उनका जो है वो ये दुआ करना और दर्दनाक अजाब, और अल्लाह का अजाब आए तो उसके दर्दनाक होने में क्या शक हो सकता है। قَالَقَدْ أُجِيبَتْ دَعْوَتُكُمَا فَاسْتَقِيمَا وَلَا تَتَّبِعَانِ سَبِيلَ الَّذِينَ لَا يَعْلَمُونَ। اللہ تعالیٰ نے جواب میں فرمایا کہ تم دونوں کی دعا قبول کی گئی، تم دونوں کی دعا قبول کی گئی۔ اب پیچھے آپ نے پڑھا کہ دعا تو موسیٰ علیہ السلام کر رہے ہیں، اب یہاں پہ آ رہا ہے کہ تم دونوں کی دعا قبول کی گئی، تو اس سے کیا مطلب ہے کہ موسیٰ علیہ السلام دعا کرتے جاتے تھے اور ہارون علیہ السلام آمین کہتے جاتے تھے۔ تو اصل میں ہوتا کیا ہے کہ جب ایک بندہ دعا کر رہا ہوتا ہے اور بہت سے لوگ اس کے ساتھ آمین کہتے ہیں، تو اس کا مطلب ہے وہ سب دعا کر رہے ہیں جتنے لوگ آمین کہتے ہیں، کیونکہ ایک کہتا جا رہا ہے اور دوسرے لوگ اس کو آمین کہہ، اللہ تو اس کو قبول کر لے کہ ہماری بھی یہ دعا ہے۔ تو کہتے ہیں کہ مفسرین کہتے ہیں کہ موسیٰ علیہ السلام دعا کرتے جاتے تھے اور ان کے بھائی حضرت ہارون علیہ السلام بھی دعا میں شریک تھے. تو اللہ تعالیٰ نے جواب میں فرمایا کہ قد اجیبت دعوتکما, کہ تم دونوں کی دعا جو ہے وہ قبول کر لی گئی. فاستقیما, تم دونوں ثابت قدم رہو. اب آپ دیکھیے کہ یہاں پر اللہ رب العزت کا یہ کہنا کہ تم دونوں جو ہے وہ ثابت قدم رہو, اس کا کیا مطلب ہے؟ اس کا مطلب یہ ہے کہ جو تمہارا منصب ہے نا نبوت کا, دعوت کا, تبلیغ کا, اس میں لگے رہنا, اس کو چھوڑ نہ دینا, مایوس نہ ہونا. فاستقیما, جو تمہارا منصب ہے, جو تمہارا فرض ہے, جو تمہارا کام ہے, تم اس کو ادا کرتے رہو. تمہارا کام کیا ہے کہ تم نے جو دعا کی ہے تو اب مایوس نہ ہونا, اجلت پسندی نہ دکھانا کہ اللہ تعالیٰ تو میری دعا قبول ہی نہیں کر رہا کہ فوراً نتیجہ نہیں نظر آ رہا. کیونکہ کیا ہوتا ہے اجلت پسندی, کیا ہوتی ہے کہ لوگ دعا کرتے ہیں اور اس کے ساتھ ہی پھر فوراً یہ کہنے لگتے ہیں کہ اللہ رب العزت جو ہے ہماری دعا کو قبول نہیں کر رہا, کیونکہ ہماری دعا جو ہے وہ جیسے ہم نے مانگی تھی ویسے ابھی تک جو ہے اس حالت میں جو ہے وہ قبول نہیں ہوئی. تو لوگ جو ہے وہ فوراً مایوس ہونے لگتے ہیں. تو یہاں پر جو ہے وقت کے جو پیغمبر ہیں ان کو اللہ رب العزت جو ہے یہ کہہ رہے ہیں کہ فاستقیما. فا کا مطلب کیا ہے؟ پس تم استقامت دکھاؤ, تم نے ہٹنا نہیں ہے, تم نے مایوس نہیں ہونا, تم نے پریشان نہیں ہونا, بلکہ کیا ہے کہ تم نے مضبوطی کے ساتھ, بہادری کے ساتھ, جرت کے ساتھ جو ہے وہ اپنا جو مشن ہے پیغمبری کا اس کو جو ہے وہ ادا کرتے جانا ہے. تو گویا کہ وہی ہدایت جو نوح علیہ السلام کو کی تھی کہ جیسے آپ دیکھیں کہ سورت ہود میں ہمیں یہ آیت نمبر 37 میں پتہ چلتا ہے کہ اللہ تعالیٰ نے نوح علیہ السلام سے کہا فصنع الفلک بعیوننا ووحینا ولا تخا, اور پھر کیا کیجئے, ولا تخاطبنی فی الذین ظلموا انہم مغرقون, اور کشتی بناؤ ہماری نگرانی میں اور ہماری ہدایت کے مطابق, اور ان ظالموں کے باب میں اب ہم سے کچھ نہ کہنا, یہ لازمن غرق کیے جائیں گے. کہ اب یہ نہ ہو کہ آپ جو ہیں وہ رحم کھا جائیں. پیچھے تو ہمیں یہ بھی ملتا ہے نا کہ نوح علیہ السلام نے جو ہے وہ بد دعا بھی کی ہے نا. اب یہاں پہ کہا جا رہا ہے کہ کشتی بنانا, اب ان ظالموں کے حق میں ہمیں کچھ نہ کہنا, ٹھیک ہے نا. تو اسی طرح موسیٰ علیہ السلام جو ہیں ان کو بھی یہ کہا جا رہا ہے کہ فاستقیما, اب نرمی نہ آ جائے کہیں, ایسا نہ ہو کہ آپ کوئی کلمہ سفارش کہہ بیٹھے ان کے حق میں. نہیں, فاستقیما, اپنے مشن میں, اپنی بات میں استقامت دکھائیے. ولا تتبعانی سبیل الذین لا یعلمون, اور ان لوگوں کے طریقے کی ہرگز پیروی نہ کرو جو علم نہیں رکھتے. تو اس کا مطلب کیا ہے؟ اللہ رب العزت جو ہیں یہاں پر یہ بات کہہ رہے ہیں کہ اب آپ نے ان لوگوں کا کہنا نہیں ماننا, ان لوگوں کے پیچھے نہیں چلنا جو کہ سیدھے راستے کی پیروی کرنے والے نہیں ہیں. اور یہ سیدھے راستے کی پیروی کیوں نہیں کر رہے, کیوں دنیا پر جو ہے وہ لٹو بنے ہوئے ہیں, دنیا جو ہے اس کو بہترین سمجھ رہے ہیں اور آخرت جو ہے اس کا انکار کر رہے ہیں. تو کیا اصل بات کیا ہے کہ لا یعلمون, ان کے پاس علم نہیں ہے, یہ حقیقت کو جانتے نہیں ہیں, ان کو اللہ کی مسلطیں پتہ نہیں ہیں. اور یہاں پر خاص طور پر یہ بات کہنا اور ان لوگوں کے طریقے کی ہرگز پیروی نہ کرو جو علم نہیں رکھتے, یہ پیغمبر تو حضرت موسیٰ علیہ السلام اور ہارون علیہ السلام پیغمبر جو ہوتے ہیں وہ تو جو ہے وہ حق کی جو ہے وہ للکارتی ہوئی ایک تلوار بن جاتے ہیں نا, وہ تو حق کا ایک جھنڈا ہوتے ہیں. وہ کبھی جو ہے وہ غافل لوگ جو ہوتے ہیں, جو گمراہ ہوتے ہیں, ان کے پیچھے نہیں چلتے, لیکن جو قوم کے لوگ ہیں. تو گویا کہ اگر ان کے پاس دولت ہے, اگر ان کے پاس ٹھاٹ ہے, اگر ان کے پاس زینت اور مال ہے, تو ایسا نہ ہو کہ عام لوگ جو ہیں جو مسلمان ہیں یا بنی اسرائیل کے لوگ جو ہیں وہ یہ نہ سمجھنے لگیں کہ اللہ تعالیٰ یہ چاہتا ہے, اللہ کا یہ پسندیدہ معیار ہے باطل, ہے نا. ان لوگوں کا راستہ جو علم نہیں رکھتے, اور لوگ جو ہیں کہیں مایوس نہ ہو جائیں اور حق کو چھوڑنے نہ لگے, بدگمان نہ ہونے لگے, ہے نا. تو اقامت حق جو ہے ایسا نہ ہو کہ اقامت حق کو چھوڑ دیا جائے یا لوگ ذرا سے بھی اس سے جو ہیں وہ मायूस होकर, डिप्रेशन का शिकार होकर उसको जो है वो छोड़ बैठे। तो आखिरी बात जो है वो क्या कही कि इन लोगों के तरीके की हरगिज पैरवी नहीं करनी। तो जो भी बेशक दुनिया के लिहाज से वो कितनी ही तरक्की करने वाले क्यों नहीं है, लेकिन पैरवी करनी है दीन की और दीन परस्तों की। और कितने ही मुश्किल हालात क्यों ना हो, कभी ऐसी गलतफहमी में मुब्तिला नहीं होने चाहिए, नहीं मुब्तिला होना चाहिए। कि आमतौर पर क्या होता है कि जब आजमाइशें आती हैं ना, परेशानियां आती हैं, तो लोग उस वक्त ना अपनी जगह को दीन इस्लाम को छोड़ देते हैं ना, कि इस दीन की वजह से मुझ पर आजमाइशें आ रही हैं, तो अल्लाह ताला ने जो है उसको मना किया है। तो आयत नंबर 89 में तीन बातें पता चलती हैं। पहली बात कि आप दोनों की दुआ कबूल कर ली गई। दूसरी बात कि इस्तकामत से आपने फर्ज नबूवत को अदा करना है, फर्ज मनसबी को, और अब कोई सिफारिश नहीं करनी। और तीसरी बात ये कि ये जो ऊपर दुआ मांगी है ना कि लोगों को जीनत और माल दिया है, और जैसे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से भी सहाबा आकर कहते थे कि अल्लाह की मदद कब आएगी ना, और कहते थे कि मतलब हम ईमान लाने वाले हैं और इतनी तकलीफें और परेशानियों में हैं और ये दुनिया के मजे कर रहे हैं, है ना। तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब खाना काबा के साए के नीचे लेटे हुए थे, तो कहते हैं कि आप उठ कर बैठ गए और आपका चेहरा जो था वो तमतमा उठा, गुस्से से सुर्ख हो गया, और आपने कहा कि तुमसे पहले ऐसे लोग गुजरे हैं कि जिनको गड़े खोद कर उनको जिंदा उसमें दफन कर दिया गया और लोहे की आरी से उनको चीर दिया गया। यानी वो आजमाइशें तुम पर नहीं आई जो तुमसे पहले लोगों पर गुजरी हैं, और तुम कहते हो कि अल्लाह की मदद जो है वो कब आएगी। तो अल्लाह की मदद करीब है, आकर रहेगी ना। तो यहाँ पर भी यही बात की जा रही है कि हालात कितने ही शदीद क्यों ना हो जाएं, हक को नहीं छोड़ना। और आप सोचें कि आज के दौर में जो है ये कैसी आजमाइश है कि छोटी छोटी बातों के लिए, दुनिया के फायदों के लिए लोग हलाल को छोड़कर हराम पर राजी हो जाते हैं, झूठ बोलते हैं, कंट्राडिक्शन, मुनाफकत के रवैये जो है वो इख्तियार करते हैं। वजावजना भी बनी इसराइल अल-बहरा, और हमने बनी इसराइल को जो है वो गुजार दिया समंदर से, हम बनी इसराइल को समंदर से गुजार कर ले गए, उन्होंने समंदर जो है उसको उबूर कर लिया। किसने कराया, अल्लाह ताला कहते हैं वजावजना, हमने उनको जो है वो उबूर करवाया। तो यहाँ पे अल्लाह ताला अपना एहतमाम बता रहे हैं कि बनी इसराइल ने जो समंदर पार करवाया, तो ऐसा नहीं था कि किसी को अपने कंधे पर सवार किसी ने कर दिया था उनको, यानी कंधे पर या कश्ती या बोट कोई नहीं थी वहां पे, फिर शक्ल क्या थी हा? तो ये अल्लाह का, ये भी एक अल्लाह का करिश्मा था, ये भी अल्लाह का एक मौजा था कि जिस जगह से बनी इसराइल ने गुजरना था, तो अल्लाह ताला ने समंदर को ये हुक्म दे दिया कि तुम जो है वो खुश्क हो जाओ, और समंदर जो है वो खुश्क हो गया। हत्ता के कत्तौदिल अजीम, अजीम पहाड़ की तरह वो बन गया, इतना वो सड़क सी जो थी वो बन गई। और आप देखें कि कहते हैं कि जब बनी इसराइल के लोगों को मूसा अलैहिस्सलाम लेकर निकले, तो वो रातों रात जब निकल गए ना, तो पीछे से फिरौन और उसके दरबारियों को भी पता चल गया। उन्होंने भी कहा कि लश्कर को तैयार किया फिरौन ने, वो भी पीछे उनका पीछा करने लगा। अब क्या हुआ कि आगे जब पहुंचे तो समंदर था, और पीछे जो था वो फिरौन और उसके साथी थे, तो वो चीख उठे कि अब तो तू हमें मरवा ही देगा। कुरान में और जगहों पर जो है हमें इसका जो है वो जिक्र मिलता है कि उस वक्त जो है अल्लाह ताला कहते हैं कि वजावजना बनी इसराइल अल-बहरा, कि हमने बनी इसराइल को जो है वो समंदर जो है वो खैरियत से उसको पार करवा दिया। अल्लाह हुक्म दे तो आप देखें कि समंदर जो है वो सड़क बन जाए, खुश्क हो जाए। फिर क्या हुआ, फअतबाहुम फिरौन व जनूदहू, फिर पीछा किया उनका फिरौन ने और उसके लश्करियों ने, फिरौन और उसके लश्कर जो थे उन्होंने उनको फॉलो किया, उनका पीछा किया। बगयन व अदवा, जुल्म और ज्यादती की वजह से, बगयन यानी वो बगावत करना चाहते थे। अब आप देख लीजिए कि बगयन जो है इसके क्या मानी है, बगावत करना, जुल्म करना, तंग करना। तो जब वो समंदर को, जब बनी इसराइल के लोग जो थे वो जा रहे थे, तो फिरौन जो था वो किसी सुलह खैर जो है वो कोई अच्छा पैगाम लेकर नहीं उनका पीछा कर रहा था, बल्कि क्या था, वो चाहता था कि इन पे जुल्म करे, इनको मारे, क्यों ये मुझे छोड़कर जो है वो जा रहे, क्योंकि इनके गुलाम थे ना, عورتوں کو انہوں نے کنیز اور غلام بنا رکھا تھا، لڑکوں کو قتل کرتے تھے، بنی اسرائیل لمبے عرصے سے غلامی کی زندگی بسر کر رہے تھے، تو ایسے تھوڑی اس نے جانے دینا تھا. تو اللہ تعالیٰ نے یہ دو لفظ استعمال کر کے ارادہ بتایا ہے کہ فرعون اور اس کے لشکریوں کا ارادہ کیا تھا، کہ اجازت ہی نہیں تھی، اور پھر اپنی فوجیں لے کر ان پر چڑھ دوڑا، اور ایسی زیادتی جو تمام زیادتیوں پر جو ہے وہ بازی لے جائے، بغیوں و ادوا. اب سوچے تو صحیح کہ دشمن سے ہی تو بھاگ کر جا رہے ہیں، دشمن پھر پیچھے چڑھ دوڑا، اور وہ ظلم کتنا سخت کرتا تھا اور سزائیں کتنی سخت دیتا تھا. حتی اذا ادرکہ الغرق قال آمنت انہ لا الہ الا الذی آمنت به بنو اسرائیل وانا من المسلمین. تو قالا بولا، کون بولا؟ فرعون. اب اللہ تعالیٰ کہتے ہیں کہ حتی اذا ادرکہ الغرق، کہ جب وہ ڈوبنے لگا، جب فرعون نے محسوس کیا، ادراک کیا، پوری طرح اس کیفیت کو بھانپ لیا، کیا کہ الغرق، کہ اب وہ ڈوبنے لگا ہے نا، تو پھر حتیٰ کہ فرعون ڈوبنے لگا اور پکار اٹھا آمنت، کہ میں ایمان لے آیا، میں نے مان لیا، انہ کہ وہی ہے، لا الہ نہیں کوئی معبود، الا مگر وہی، تو کون سا معبود؟ الذی آمنت بہ بنو اسرائیل، وہ خدا، وہ معبود جس پر بنی اسرائیل ایمان لائے. کیونکہ وہ تو آگے سمندر کو پار کر کے چلے گئے اور میں ڈوبنے لگا، تو جب ڈوبنے لگا تو اس نے یہ کہا کہ میں ایمان لایا کہ اس اللہ کے سوا کوئی معبود نہیں، جس پر بنی اسرائیل ایمان لائے وہی اللہ سچا اللہ ہے، تو میں اس پر ایمان لاتا ہوں، انا من المسلمین، اور میں سر اطاعت جھکا دینے والوں میں سے ہوں. تو آپ دیکھ لیجئے، اب یہاں پر اس کی بے بسی کی کامل تصویر کشی کی جا رہی ہے، منظر کشی کی جا رہی ہے، کہ پہلے کیا حالت تھی جب پیچھا کر رہا تھا، بغیوں و ادوا، بغاوت، سرکشی، عداوت، دشمنی، اپنے آپ کو خدا کہتا تھا نا. اب کیا ہے کہ جب ڈوبنے لگا ہے، اللہ کی پکڑ میں آ گیا ہے، سمندر کی لہروں کے سپرد ہو گیا ہے، تو اب ناک رگڑ رگڑ کر اس حقیقت کا اظہار کر رہا ہے، وہ خدا جس کا نام سننا وہ گوارا نہیں کرتا تھا، اب ڈوبتے وقت کہتا ہے کہ میں اس خدا پر ایمان لاتا ہوں، اب میں مسلمان ہو گیا، اور اسی خدا پر جس پر بنی اسرائیل جو ہے وہ ایمان لائے. تو آپ دیکھ لیجئے کہ اللہ رب العزت جو ہیں اس وقت کیا جواب دیتے ہیں، الان وقد اسیت قبل وکنت من المفسدین، کہ اب اور اس سے پہلے تو تو نافرمانی کرتا رہا، حالانکہ اس سے پہلے تو تو نافرمانی کرتا رہا اور اب ایمان لاتا ہے، اور تو اس سے پہلے فساد بھرپا کرنے والوں میں سے تھا. اللہ رب العزت اعلان کرتے ہیں، جواب دیتے ہیں کہ اب ایمان لاتا ہے، کہ اب تو ایمان لانے کا فائدہ ہی نہیں، ایمان لانے کا وقت تو گزر چکا، اب مان رہا ہے جب ماننے کا وقت گزر گیا، اب مسلم بننے کا کیا فائدہ جب ساری زندگی فساد میں گزار دی ہے نا. اور ضروری نہیں کہ یہ بات باقاعدہ کہی گئی ہو، اور جیسے جو ہے وہ یہاں پہ آیتیں یہ بتا رہی ہیں کہ اس وقت اس کو کہا گیا، اور عین ممکن ہے کہ اس کو یہ کہا گیا ہو کہ اب ایمان لاتا ہے، جبکہ ایمان لانے کا وقت جو ہے وہ گزر گیا، اور اس سے پہلے تو جو تھا وہ نافرمانوں میں سے تھا. اور آپ دیکھیے کہ آپ کو یہ بات تو پتہ ہی ہے کہ مرتے وقت کی توبہ قبول نہیں ہوتی، ڈوبتے وقت کی توبہ جو ہے وہ قبول نہیں ہوتی، کیونکہ اس وقت جو ہے وہ انسان کا تعلق دنیا سے کٹ جاتا ہے، اور دوسری دنیا سے جو آخرت ہے جو ہے وہ جڑ جاتا ہے. تو اس وقت جیسے غرغرے کی کیفیت جب تاری ہو، جب انسان آخری سانسیں لیتا ہے، کھینچ کھینچ کر لیتا ہے، اس وقت اگر وہ ایمان لاتا ہے تو اللہ تعالیٰ اس وقت کی توبہ بھی قبول نہیں کرتے. تو یہاں پر بھی یہی بات کہی جا رہی ہے کہ اب تو ایمان لاتا ہے جبکہ ساری زندگی نافرمانی، سرکشی اور اللہ کی آیات کا جو ہے وہ مذاق اڑاتا رہا. فَالْيَوْمَ نُنَجِّيكَ بِبَدَنِكَ لِتَكُونَ لِمَنْ خَلْفَكَ آيَةً. فَالْيَوْمَ پس آج کے دن، نُنَجِّيكَ ہم نجات دیں گے، بِبَدَنِكَ تیری لاش کو، تیرے بدن کو، تو آج ہم تیری لاش کو بچا لیں گے، بتکون لمن خلفک، تاکہ وہ ہو جائے جو تیرے پیچھے ہیں، کیا وہ ہو جائے؟ آیا، نشانی، عبرت بن جائے. اللہ رب العزت کہتے ہیں کہ اب تو ایمان فائدہ مند نہیں ہے، اب تو ہم صرف تیری لاش ہی کو بچائیں گے تاکہ تو بعد کی نسلوں کے لیے نشان عبرت بنے. کہتے ہیں آج تک وہ جگہ جزیرہ نمایاں سینا کے مغربی ساحل پر موجود ہے جہاں فرعون کی لاش سمندر میں تیرتی پائی گئی. اس جگہ کو موجودہ زمانے میں جبل فرعون کہتے ہیں. اس کے قریب ایک گرم پانی کا چشمہ ہے جس کی مقامی آبادی، یعنی وہاں کے ارد گرد کے جو لوگ ہیں، وہ اس کو حمام فرعون کے نام سے یاد کرتے ہیں. اور کہتے ہیں کہ یہ وہ جگہ تھی جہاں فرعون کی لاش جو تھی وہ پڑی ہوئی ملی تھی. تو کہتے ہیں کہ اگر یہ ڈوبنے والا وہی فرعون ہے تو زمانہ حال کی تحقیق نے جسے فرعون موسیٰ قرار دیا ہے تو اس کی لاش آج تک مصر قاہرہ کے عجائب خانے میں موجود ہے. 1907 یعنی 1907 میں سر گرافٹن ایلیٹ سمیت نے اس کی ممی پر سے جب پٹیاں کھولی تھی تو اس کی لاش پر نمک کی ایک تہ جمی ہوئی پائی گئی جو کھاری پانی میں اس کے ڈوبنے کی کھلی علامت ہے. اور اللہ کا یہ کہنا کہ آج ہم تیری لاش کو ہی بچائیں گے تاکہ تو بعد کی نسلوں کے لیے نشان عبرت بنے، تو جو ہے وہ غلط نہیں ہو سکتا، جھوٹ نہیں ہو سکتا. وَإِنَّا كَثِيرًا مِّنَ النَّاسِ عَنْ آيَاتِنَا لَغَافِلُونَ، اگرچہ بہت سے انسان ایسے ہیں جو ہماری نشانیوں سے غفلت برتتے ہیں. اور آج دیکھیں کہ آج بھی بہت سی لاشوں کو ممی کی صورت میں یہ لوگ محفوظ کرتے ہیں نا ریسرچ کے لیے، تو کتنا کتنا عرصہ جو ہے اس کو جو ہے وہ یہ بنا کر محفوظ کر کے جو ہے وہ رکھتے ہیں. تو اصل بات کیا ہے کہ اللہ رب العزت کا یہ کہنا کہ یہ عبرت بن جائے لوگوں کے لیے، تو اصل بات کیا ہے کہ ہم سب کو اس بات پر غور کرنا چاہیے کہ آج کی اس دنیا میں جو دنیا کی دل فریبیاں، دنیا کی دلکشیاں، دنیا کا حسن، دنیا کا مال، اس کی رونقیں، اس کی بہاریں ہم سب بھی جب دیکھتے ہیں نا، تو کیا ہوتا ہے کہ آخرت کو بھولنے لگتے ہیں، آخرت کو نا نگاہوں سے اوجھل سمجھتے ہیں، آخرت کی تیاری میں وہ تیزی نہیں دکھاتے. دنیا کا عیش و عشرت، دنیا کا مال اور دنیا کی جو چیزیں ہیں نا ہمارے قدموں کی رفتار کو جو ہے وہ روک دیتی ہیں، بوجھل کر دیتی ہیں، سست کر دیتی ہیں، ہے نا. اور پھر کیا ہوتا ہے، ہم بہت سے مسلمان جو سمجھتے ہیں کہ یہ اللہ کا کلام ہے، یہ اللہ کے احکامات ہیں، لیکن یہ کہ عمل نہیں کرتے، بد عملی، بہانے اور جو ہے وہ منافقت اختیار کرنا اور سوچنا کہ پتہ نہیں آخرت ہوگی کہ نہیں، اور پھر انتظار کرنا کہ اچھا ابھی تو جوانی ہے، ابھی تو جو ہے مصروف زیادہ ہے، ابھی تو پارٹی ہے، ابھی تو جو ہے وہ دعوت پہ جانا ہے، تو جو دل چاہے کر لیں، بعد میں سوچیں گے نا. تو کس نے دیکھا بڑھاپا اور کس نے دیکھا کہ جو ہے وہ دنیا میں پھر وہ وقت ملے گا انسان توبہ کر کے نیک عمل کرے گا نا. اب سوچیں کہ اب تک دور نہیں جاتے، اب تک 11واں پارہ ہمارا ختم ہو رہا ہے نا، ہم نے اللہ تعالیٰ کے کتنے احکامات سنے اور کتنے احکامات پڑھے، کیسی کیسی آیتیں گزری نا کہ دلوں میں طوفان بھرپا ہو گیا، ذہن کے اندر ایک انقلاب آنا چاہیے تھا نا، وجود کے اندر ایک تبدیلی آنی چاہیے تھی نا، لیکن ابھی تک جو ہیں وہ سوچ رہے ہیں نا. تو اللہ تعالیٰ کہتے ہیں کہ یہ جو عبرت ہے فرعون کی وفات، کہ دولت میں کمی نہیں تھی، حکومت میں کمی نہیں تھی، اقتدار میں کمی نہیں تھی، اور اس کے کفر میں کمی نہیں تھی، بڑا سخت کافر تھا، اکفر الکافرین، لیکن جب وہ مرنے لگا نا تب اس کو احساس ہوا کہ میں نے کیا کیا، اور وہ توبہ کرنے لگا، اور پھر اللہ تعالیٰ کہتے ہیں کہ میں نے توبہ قبول نہ کی اس کی. تو ہم سب کو بھی اپنی غفلت کی زندگی پر پانی کے چھینٹے ڈالنے چاہیے، نیند کے ماتوں کو بیدار ہونا چاہیے، اور اللہ سے توبہ استغفار کرنا چاہیے کہ اے اللہ تو ہمارے گناہ معاف کر دے. زبان کی حفاظت نہ کرنا، ہاتھ سے ڈنڈی مارنا، حلال حرام میں تمیز نہ کرنا، دوسروں کے حقوق ادا نہ کرنا، بدگمانی اور بغض دشمنی اپنے دلوں میں پال کر رکھنا، اس سے جو ہے نا ہمیں بچنا چاہیے اور ایک اچھا مسلمان بننا چاہیے. اور بہت ہی ڈر لگتا ہے اس بات سے کہ جب اللہ تعالیٰ کہتے ہیں وَإِنَّا كَثِيرًا مِّنَ النَّاسِ عَنْ آيَاتِنَا لَغَافِلُونَ، کہ اگرچہ بہت سے انسان ایسے ہیں جو ہماری نشانیوں سے غفلت برتتے ہیں، زیادہ لوگ ایسے ہیں जो कि इबरतनाक निशानियों को देखकर भी इनकी आंखें आंखें जो हैं वो नहीं खुलती, इनकी आंखें भीगती नहीं हैं, इनके दिल नरम नहीं होते, इनकी जिंदगियों में इनके अमाल में तब्दीली नहीं आती। एक सवाल है कि ये जो अक्सर लोग गाफिल हैं तो इनमें कहीं मेरा और आपका शुमार तो नहीं है, है ना? बल्कि क्या है कि हमें सोचना चाहिए कि या अल्लाह तो हमें उन लोगों में शामिल ना करना, है ना? और कहते हैं कि मुनाफिक की निशानी क्या है कि जब गुनाह करता है ना तो उसकी हालत ऐसी होती है जैसे नाक पर मक्खी बैठी बैठ गई और हाथ लगाएगा, उंगली लगाएगा तो मक्खी उड़ जाएगी। और जो मोमिन होता है ना, मक्खी बैठी का क्या मतलब है? छोटी सी कोई गलती हो जाना। मोमिन से जब गलती होती है उसका लगता है कि मुझ पर पहाड़ टूट गया ना और मैं इसके नीचे दब कर रह जाऊंगा, तो वो क्या करता है? तौबा इस्तगफार करता है। तो हमें भी अब तक की जिंदगी का जायजा लेना चाहिए। खुदा तुझे किसी तूफान से आशना कर दे, खुदा तुझे किसी तूफान से आशना कर दे कि तेरे बहर की मौजों में क्या नहीं है, इस्तराब नहीं, कि तेरे बहर की मौजों में इस्तराब नहीं, बेचैनी नहीं है। ईमान की हैसियत एक पारे की होती है। पारा क्या करता है? हिलता रहता है ना, हरकत करता है। लेकिन आज हमारा ईमान जो है ना वो मर चुका है, मुर्दा है। कोई एहसास नहीं है, कोई फिक्र नहीं है। गुनाह करते हैं तो एहसास नहीं होता, नेकी करते हैं तो खुशी कोई नहीं होती, फीलिंग ही नहीं है कि क्या कर रहे हैं ना। अल्लाह रब्बुल इज्जत फिर फरमाते हैं वलकद बव्वाना बव्वाना बनी इसराइला, और हमने जगह दी बनी इसराइल को। वलकद बव्वाना बनी इसराइला। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैका।